समाजका लागि सामाजिक रूपान्तरण तपाईँसँगैको सहयात्रा रेडियो कार्यक्रम घरआँगन। नमस्कार, म माधुरी महतो। कार्यक्रम घरआँगनको आज तेस्रो श्रृङ्खला हो। कमन फिडब्याक प्रोजेक्टको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ एकुरेप सीआईएनसँगको सहकार्यमा नारायणी एफएमले यो कार्यक्रम उत्पादन गरेको हो। कार्यक्रम घरआँगन नारायणी एफएम 103.8 MHz साताको मंगलबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म र पुनः प्रसारण बिहिबार बिहान 9:15 बजेदेखि 9:45 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम घर आँगनमा हामी हरेक साता तपाईँको सरोकारका विभिन्न विषय लिएर उपस्थित हुनेछौँ। समाजमा देखिएका विभिन्न समस्या, तिनको समाधानको खोजी र समाजका विभिन्न प्रेरणादायक सफलताका कथा समेट्दै समृद्ध समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्य रेडियो कार्यक्रम घर आँगनको हो। लामो समयदेखि हाम्रो समाज विकासको सवालमा पछि पर्दै आएको छ। नागरिकले अपेक्षा गरे अनुसारको परिवर्तनको महसुस गर्न सकेका छैनन्, तर स्थानीय तहको चुनावपछि जनताले आफ्नै घर आँगनमा सरकार पाएका छन्। स्थानीय जनप्रतिनिधिप्रति नागरिक आशावादी देखिन्छन्। यसैलाई मध्यनजर गर्दै कार्यक्रम घरआँगनमा हामी नागरिकका जिज्ञासा, गुनासा र विकासका कुरा समेट्नुका साथै समाधानका लागि सरकारवालासँग छलफल गर्नेछौ। कार्यक्रममा आज हामी पुननिर्माण, नवनिर्माण तथा विकास निर्माणमा महिला सहभागिताका विषयमा छलफल गर्नेछौ। विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बीच विभेदको अवस्था छ। यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच न्यून देखिन्छ। नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बढी 51.5% हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछाडि परेको देखिन्छ। परम्परागत रूपमा जातवादको भेदभाव, साँडो विवाह, छोराको महत्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्तर विकास हुन सकेको छैन। लैङ्गिक भिन्नताका कारण लैङ्गिक असमानता, साधन र स्रोतको अवसर जस्ता कमीका कारण महिलाहरूको स्तर निकै पिछाडि परेको देखिन्छ। महिला हक अधिकार र सशक्तिकरणका लागि विभिन्न गैर सरकारी संघ संस्था तथा सरकारी निकाय सम्मले कामहरू सशक्त रूपमा गरिरहेकै छन्। नेपालको संविधानमा समेत महिला सम्बन्धी हक समेत सुनिश्चित गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरुष सरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोही घोषणा पत्रको बुदालाई आधार बनाएर काम भइरहेको छ। तर पुननिर्माण, नवनिर्माण तथा विकासमा महिला सहभागिता पछिल्लो समय चर्चाको विषय बन्दै आएको छ। महिलाको सहभागिता बिना आधुनिक विकास अपूर्ण हुन्छ भन्ने धारणा व्यक्त हुन थालेका छन्। मानव अधिकार मुखी विकास पद्धति नै आधुनिक विकास पद्धति हो। यो पद्धतिले सबै लिङ्ग, वर्ग र क्षेत्रको विकासमा सहभागिताको सुनिश्चित गर्दै समतामूलक समाज निर्माणमा टेवा पुर्याएको भनेर आवाजहरू उठ्न थालेका छन्। आधुनिक मान्यता अनुसार विकास तथा नवनिर्माण भनेको भौतिक संरचनाको निर्माण र आर्थिक वृद्धि दर मात्रै नभई सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत विकासमा पनि महिला सहभागिता तथा सशक्तिकरणलाई सुनिश्चित गर्नु हो। महिलालाई पुरुषसँगै अगाडि बढाउनु पर्छ। समाजमा सामाजिक न्याय र समानता कायम गर्न, विकास कार्यमा महिला वर्गलाई सृजनशील कार्यमा लगाउन, घर परिवारमा सहयोग, सामञ्जस्यता र सहकारिताको भावना विकास गर्नमा महिला वर्गको विशेष अनुभव र सिप उपयोग गर्न, महिलालाई परिवर्तनको सम्भावको रूपमा स्वीकार गर्न, महिला वर्गलाई सबलीकरण र सशक्तिकरण गर्न, अधिकारको सिद्धान्त आत्मसात गर्न, महिला वर्गको नेतृत्व क्षमताको विकास गरी नीति निर्माणमा पहुँच पुर्याउन विकासमा महिला सहभागिता आवश्यक मानिन्छ। विकास निर्माणमा महिलाको सहभागिताले खेलेको भूमिका बारे आज हामीले गाउँ टोलदेखि सहकार्यसम्मको यात्रालाई सफलतापूर्वक निर्वाह गर्नुभएकी बिरगन्जकी बसन्ती देवीसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी। बसन्तीजी, पहिले गाउँ टोलमा यो पैसा बचत गर्ने अभियान चलाउनु भन्दा पहिले, चलाएपछि अथवा भनौ तपाईँले प्रयास गर्दाखेरि तपाईँले कस्तो कस्तो खालको संघर्ष गर्नु पर्यो, के समस्या भोग्नु पर्यो?
पहिलाको बुजुर्गहरू बुझेर सम्झेर मेरो चन्दा उठाएर घर पनि बनाइदियो। त्यही झोपडामा मैले बसेँ। बस्दाखेरि अब हिलमिल गयो टोलमा, अब सबैको माथि विश्वास पनि भयो। म पनि भन्दाखेरि होइन रे, बचत गराउनलाई गराउनु हुन्छ, तर यसको घर यहाँ छैन, जग्गा जमिन त छैन, गराएर पैसा लिएर मिलेर भाग कहीँ म भाग्दैन, तर रौटहटको जग्गामा म यही आफ्नो सहकारीमा म राख्छु, त्यति डर नगर्नु, मेरो जान्छ त पनि तपाईँहरूको जान्छ। अर्कोले त बाहिरको सरहरू आउनुभयो, विकास गरेर जानुभएछ, तर हामीहरू महिला भएर, हामीहरू जब म बढ्छु मेरो पछाडि पनि बढ्नु न, बढेपछि हामीहरूको बल पनि हुन्छ। धेरै ठाउँमा संस्था छ, धेरै ठाउँमा ब्याङ्क छ, ठुलो ठुलो ब्याङ्कमा हामीहरू घसियत छैन पैसा राख्नको लागि, झिक्नुको लागि। तर श्रीमानले पैसा झिको राख्नु पैसा हामीहरूलाई दिँदैन, तर हामीहरू आफ्नोबाट आफ्नो पहिला चालेर पनि 2-2 रुपियाँ कम्तीमा, जुन सब्जी अहिले 50 रुपियाँ बिकिरहेछ, जुन सब्जी 2 रुपियाँ घटाएर पनि हामीहरू राम्रो खालको नरियल अलि नराम्रो खालको ल्याएर पनि 2 रुपियाँ त बच्छन् त, त्यही बचत गरेर हामीहरू आफ्नो घर चलाऊ या छोरा छोरीलाई पढाऊ। बरु हामीहरूको त भाग्य बिग्रियो, पढ्ने त सक सकेन तर छोरा छोरीलाई पढाऊ छोरा अलिकति कम पढे भने छोराहरूलाई कमाएर खान सक्छ तर छोरीलाई धेरै पढाउनुहोस् बुहारीलाई पनि पढाऊ म पनि त्यही शिक्षा टोलमा दिएको छु तर त्यही संस्थाबाट टोयलेटमा उता गाउँको मान्छेहरू डुमहरू दिसा पिसाब गर्दाखेरि गाउँको मान्छेले एकदमै छिछी गर्थ्यो गाली पनि गर्थ्यो जिस्काउ पनि थियो रोडमा नहुँदाखेरि जिस्काउने म त्यसै बेला भल पनि कस्यो त्यही दुईटा नान घर पनि बनाए 24 घर त्यहाँ पनि टोयलेट पनि बनवाए त्यस पनि मैले बिरामी भयो म काठमाडौँ हस्पिटलमा गए अरूलाई नारायणलाई मैले जिम्मा दियो र सबैको घरमा टोयलेट बनाउँदै गर्नु फोन गर्नुहोस् म त्यही काठमाडौँबाट म फोनमा कुरा मिलाउँछु त्यहाँ पनि बनाए रोडमा खेतको पानी पोखरीको पानी मिचिएर घर घरमा गन्दाहरू छिर्थ्यो भित्र पकाउनु खानु आउनु जानु सबै बाटो बन्द थियो त्यही नागकुसुपुरमा अब त्यस पनि भन्दाखेरि मेरो आफ्नो सहकारीबाट अरू टोलको पैसा नमिलाउँदाखेरि माया कहाँ आउँछ सबै दिदी बहिनीहरूलाई बसाएर मिटिङ बसेर शनिबारको शनिबार मिटिङ बसाएर महिलाहरूलाई सबैलाई मैले जागरुक गरे र आफ्नो आफ्नो श्रीमानलाई 200-200 रुपियाँ घर पिछु हामीहरू जबकि आफ्नो लगानी लगाएन भने माया मन त हुँदैन सरकारको चिज आज आउँछ बिग्रेर गयो त घर बरु आफ्नो 2% लगानी हुँदाखेरि माया पनि हुन्छ त्यस्तो गराखेरि दिदी बहिनीहरू लागि मैले सबैको घरबाट मैले 200-200 रुपियाँ उठाए 200-200 रुपियाँ उठाएर खाता खोल्यो खाता खोल्दाखेरि त्यही सहकारीबाट अरूलु मन्तीवाला पैसा त्यसैमा गयो
जुन विकास निर्माणको काममा हजुर
त्यही विकासको त्यही पोखरीमा अब गाउँमा सबै भित्र गाउँमा नाला टोयलेट धारा सबैको घरमा छ
त्यो
अब महिलाहरूको सरकृतामा के भयो नि त म एउटा दलितको बसिना त्यो दलितलाई नराम्रो सोच्ने मठ मन्दिरमा नजाने दिने टोयलेटमा नजाने दिने शौचालय नबनाउने फेरि जब कि खान्छ त दुइसा गर्ने कहाँ जान्छ आफ्नो घरमा साधन पनि छैन त्यो गर्दाखेरि त्यही हाम्रो संस्थाबाट मैले बोलाएर ल्याएर यता संस्थामा ल्याएँ महिलाहरूलाई म त्यहाँ पनि मिटिङ बसायो ल मेरो संस्थामा आउनुहोस् चेली बेटीलाई ल्याउनु बुहारीलाई ल्याउनु आफ्नै पनि बस्नुहोस् बच्चाहरूलाई गर्नुहोस् त्यही संस्थाबाट पैसा झिकेर ल्याउनुलाई ऋणमा अरू हामीहरू मदत पनि गर्न सक म आफ्नो त्यसबारे 16,000 रुपियाँ म आफ्नो पकेटबाट मैले दिएँ त्यस पनि बाटो बनाउनु बेलामा त्यही पोखरीमा पोखरीको मिचे त मिचेन तर फुहर कतिको फुहर थियो त्यसमा फुहर निकालेर सबै हामीहरू फाल्यो त्यसो माटो बोरामा मैले माटो हालेको थियो माटो हालेर सबै पुरेर त्यस छेउमा मैले पोखरीको पनि डिल बनाएँ फेरि खेतको पनि पानी बचायो रोक्यो त्यो घरमा छिर्छ त मान्छेको घर गएपछि बाढले कहाँ जान्छ बस्ने त्यो घरमा टोयलेट पनि बनाए नुहान घर पनि बनाए त्यो बाटो पनि बनायो अहिले बाटो हेर्नु न कति राम्रो भएको छ त्यही बाटो हेर्दाखेरि उनीहरूले विवाद पनि गर्नु त्यही असलम सरलाई लगेर अहिले यहाँको पोस्टर हटाउनु भयो कि के क्लबमा बन्द गर्नु भयो तपाईँहरू किन बाटो बनाउनु लाग्नु भयो तपाईँ किन टोयलेटमा शौचालय बनाउनु भएछ बाटोमा नान घर नबनाउनु मैले त्यस पनि आवाज उठाए ठिक छ तर यहाँ बाटोमा बनाएन नुहान घर तपाईँको चेलीबेटी पैसा छ तपाईँहरू त आफ्ना घरमा बनाउनु भयो उनीहरू कहाँ बनाऊ कहाँ बसौ देन पर्दा नहुँदाखेरि बाँच्दाखेरि झिस्काउने अहिले घर त्यो बनाउँदाखेरि रोकिदिने यी के हो कहाँको नेता हो जुन नेता छ भने हामीहरूको अगाडि ल्याऊ हामीहरू पनि कुरा गर्छौँ महिलाहरू धेरै नै पुग्यो कति 2600 महिला पुगेको थियो महिला पुर्याएर मिटिङ बसेर सबै महिलाले भने होइन र दिदी जस्तो गर्नु भएछ हामीहरूको हक अधिकारको लागि ठिक्कै गर्नु भएछ गर्नु म साथ दिन्छु हामीहरू पनि बचत पनि गर्छौँ त्यसपालि हामीहरू 10 रुपियाँको बचतले सुरु गरे अहिले त भएछ 1,000-1,500 जति मन छ त्यति मैले बचत गरिरहेको छु तर अहिले भर्खरै 60 एउटा दिदीले भन्नुभयो नि त 60 एउटा महिला अहिले अबद्ध भए भर्खरै महिनाको भित्रमा
टोटल कति छन्
अहिले त 3,000 बढी भइसकेका छ महिलाहरू त्यही महिलाको अपना गाउँमा पनि त्यही दलितहरू पहिला डुमहरू यति रक्सी खान्थ्यो यति पिटापिटी गर्थ्यो अहिले कसैले गर्दैन अहिले ठुला ठुला मान्छेले गरिरहेछ तर डुमहरू सुध्रिरहेको छ सबै सुध्रिने भएछ मैले पनि भन्छु जब कि टोलले सफा गरेन भने घर सफा गरेर पनि घर सफा हुन्छ त हुँदैन पहिले आफ्ना टोल सुधारोस् त्यसपछि घर सुधारोस् न त घर सफा गरेर बाटो बाटोको फोहोर त घरमा आउँछ
अब जस्तो कि यो सबै कामको लागि महिलाहरू जाग्न जरुरी छ
अब त्यस्तो यही कामको लागि संस्थाको लागि त महिलाको जागरण हुन एकदमै राम्रो छ
जागोस्
आफ्नो विकासको लागि तर अहिले पैसा खोज्नुको लागि केही काम पर्दाखेरि हामीहरू दिदी बहिनीमा आफै नै बलगोस् कसैको अगाडि हात फैलाउनु परेन तर टोलमा झगडा होस् या रक्सी खाला होस् या कसैको केटाकेटीको बारेमा होस् म त्यस बेला मेरो मलाई फोन हुनुहुन्छ म जान्छु त्यहाँ सल्टेन भने तुरन्त गएर चौकीमा खबर गर्छु गाडी मगाउँछु त्यहाँ जिल्लामा लगेर त्यही सल्ट गरेर सहयोग पुर्याउनुको लागि मेरो एकदमै मनमा खुसी छ र मेरो संस्था अगाडि पनि बढोस् यही संस्थाबाट महिलाले हाम्रो जति महिला छ त्यो महिला न हामीहरू एकता बनाएर एकता छँदैछु अझै एकता बनाउन सोच छ त्यही संस्थाबाट हामीहरू अब यति खुसी छु कि एक धुर पनि जग्गा थियो न मैले बिरगंजमा त्यही संस्थाबाट मैले ऋण लिएर 5.5 धुर जग्गा किने फेरि एक ठाउँमा 4 धुर जग्गा किने त्यही संस्थाबाट पैसा झिकेर ऋण लिएर आफ्नो घर पनि बनायो कसैले जरोस् कसैले केही घटना भयो हामीहरू पुग्छु तर मेरो सोच यति छ कि हामीहरूको महिला तराईको बैङ्कमा एकदमै ठुलो विश्वास रोपेर त्यही संस्थाको लागि एकता ऋण सहकारी संस्थाको लागि सबै महिला आफ्नो घरमा श्रीमानसँग झगडा पनि गर्छ म जसरी भएर त्यस संस्थामा म जुड्छु जुनको बुहारी अहिले 2 महिना बिहे भएको छैन जुन बुहारी लागि अहिले मैले संस्थामा ल्याएको मैले त्यसको आज 9 दिन भयो संस्थामा ल्याएको त्यही बुहारीले मैले सोच भयो मैले भनेको थियो तिमी पनि पढे लेखेको तर हामीहरूको पढे लेखेको छैन त्यही संस्थामा पढ्दाखेरि आफ्नो नाम लेखे पनि जाने
यति व्यस्तताका बावजुद कार्यक्रमको लागि समय दिनुभएकोमा धन्यवाद
धन्यवाद
कार्यक्रम घर आँगनमा अब बुहारी पत्रकारका कुरा महिला र पुरुषलाई समान अवसर र पहुँच नहुनुमा परम्परागत भूमिका कार्यशैली र कार्यक्षेत्र निर्धारणले भूमिका खेलेको हुन्छ परम्परागत बुझाइ दृष्टिकोण र मान्यताका कारण महिलालाई विकासको मूलधारमा खासै प्रवेश गराउन सकिएको छैन हाम्रो समाजमा पुरुषलाई मान र महिलालाई माया भन्ने मान्यताले पनि महिलाहरूको विकास निर्माणमा सहभागिता नहुनुमा प्रभाव परेको देखिन्छ महिलालाई अवसर र भूमिका होइन माया र दयाका पात्र बनाइएकै कारण महिलाहरू पछि परेको विश्लेषक भनाइ छ तर पछिल्लो समय यसलाई चिर्दै हरेक क्षेत्रमा महिला सहभागिता गराई विकासलाई समसामयिक र मानवीय बनाउने कार्यको शुरूवात भएको केही महिलाहरूले बताएका छन् हाम्रा बुहारी पत्रकार मन्जु श्राफ र कविता कुमारीले केही महिलाहरूसँग पुननिर्माण नवनिर्माण तथा विकास निर्माणमा महिलालाई कतिको सहभागी गराइन्छ भनेर सोधेका छन् सुनौ उहाँहरूको प्रतिक्रिया जस्ताको त्यस्तै
मेरो नाम कमला पौडेल हो गरिन्छ अब गाउँ घरको मान्छेहरूलाई साथीभाइहरूलाई सबैलाई बोलाएर त्यहाँनिर जाउँ हामी सबैजना मिलेर होइन त्यहाँनिर के गरौँ होइन अब हामीहरूसँग त्यति साधन त छैन भए पनि हामी ठाउँ ठाउँमा सबैजनालाई भनेर बोलाएर त्यहाँ खोला नालाहरू सबै रोकाइदिन्छ होइन गएर त्यो बारसारहरू लगाइदिन्छ अलिअलि यसो हुन्छ कि भनेर त्यहाँनिर अब भूकम्प पिँढी आउँदाखेरि अब घरहरू हल्लिन्छ होइन घर हल्लिँदाखेरि जस्ता घरमा त खासै असर पनि पर्दैन होइन जुन पक्का घरहरू छ जुन टालको घर छ अब त्यो भत्किन्छ भनेर लो साथीभाइहरू भूकम्प आएछ लो हामी निक्लौँ बाहिर सबैजना बाहिर गएर चौरमा बसौँ भनेर भनिन्छ
यसमा के भन्छु भने अब जस्तै हामीले घरबाट घरको सामानले बारबेर गर्ने कुरा आउँदैन ठुलो ठुलो खोला नियन्त्रण गर्नको लागि भूकम्पले भत्केको ठाउँमा क्षति पुरा गर्नको लागि त हामीले नेपाल सरकारसँगै कुरा त्यसको लागि हामीलाई पनि यो परिषदको मिटिङ हुन्छ के हुन्छ नि त त्यस बेला हामी अलिक वृहत महिलाहरूलाई उहाँहरूले बोलाउनु भयो भने हामी पनि जान्छौँ बोलाएर गइन्छ होइन त्यसमा हामी योजना राख अब यस्तो यस्तो ठाउँमा तरबन्धन गर्नुपर्ने रहेछ हामीलाई फलाना ठाउँको आवश्यकता रहेछ त्यो तरबन्धन गर्नको लागि हामीलाई यति बजेट चाहियो भन्ने कुराहरू हामी आवाज उठाउन सक्छौँ महिलाहरूलाई सहभागिता गराउनै पर्छ पुरुष महिला बराबर काम गर्न सकिन्छ जस्तै ठेका पटा गर्नु पनि सकिन्छ महिला पनि पिछाडि हट्दैन हामीले पनि यो भवनहरू के बनाएको छौँ अब त्यसमा हामी महिलाले सक्दैन भन्ने चाहिँ हुँदैन तर नेपाल सरकारले पनि महिलालाई पनि अलिक हेर्नु पर्यो महिलाले बोलेको पनि अब सुन्नु पर्यो यसका लागि हामी महिला पिछाडि हट्दैनौँ
विगतमा विकास प्रक्रियामा महिलालाई सहभागिता नगराएकै कारण नेपालले विकासमा अपेक्षाकृत फड्को मार्न सकेन महिलालाई दोस्रो दर्जाको नागरिक मानेकै कारण विकासमा महिला सहभागिता पनि देखिएन सहभागिता नभएकोले महिलाको सशक्तिकरण पनि देखिएन आधा भन्दा बढी जनसङ्ख्या ओगट्ने महिला विकासको मूलधार बाहिर रहेपछि देश पनि विकासमा पछाडि पर्नु स्वाभाविक नै हुन्छ तर हाल महिलाको सन्दर्भमा शिक्षा स्वास्थ्य राजनीति सबै क्षेत्रमा विकासका लागि महिला सहभागिता आवश्यक भएको कारण हाल बाध्यकारी नियमले भए पनि 2074 चुनावपछि महिला सहभागितालाई पनि केही हदसम्म सुनिश्चित गरेको छ तपाईँ यति बेला रेडियो कार्यक्रम घर आँगन सुन्दै हुनुहुन्छ यो कार्यक्रम सामुदायिक सूचना नेटवर्क CIN को सहकार्यमा नारायणी FM ले तयार पारेको हो कार्यक्रमको पछिल्लो खण्डको 15 मिनट हामीले आफैले उत्पादन गरेको कार्यक्रम प्रस्तुत गर्छौ त्यस्तै पछिल्लो खण्डको 15 मिनट हामीले CIN ले तयार पारेको सामग्री प्रसारण गर्छौ अब CIN ले तयार पारेको सामग्रीको पालो
तपाईँ अहिले देशभरिका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा CIN नेटवर्क .org र मोबाइल एप्स अकुराब सिआइएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ।
कार्यक्रम घर आँगनको साथमा छु म गीता चिमोरिया
अनि म किरण पौडेल। विभिन्न सामुदायिक रेडियोहरूसँगको सहकार्यमा सिआइएनले उत्पादन गरेको कार्यक्रम घर आँगन मार्फत विपद, हिंसा र पछाडि परेका समुदायको सवाल र आवाजलाई हामी सरकारवालासम्म पुर्याउँछौ।
आजको कार्यक्रममा हामी भूकम्प र बाढीबाट प्रभावितहरूका विषयलाई समाधान गर्नुपर्ने अधिकारीसम्म पुर्याइरहेका छौँ। भूकम्प र बाढी प्रभावितलाई परेको अप्ठ्यारो पुननिर्माण प्राधिकरणका सहप्रवक्तालाई जानकारी गराएपछि उहाँको जवाफ तपाईँलाई अब सुनाउँदैछौ।
पुननिर्माण प्राधिकरणका सहप्रवक्ता भीष्म कुमार भूषाललाई सिंहदरबारमा रहेको प्राधिकरणको कार्यालयमा पुगेर तपाईँले नै भेट्नु भएको होइन र के भन्नुभयो उहाँले?
त्यो थाहा पाउन त अब उहाँसँगैको कुराकानी सुनौ है त।
हामीले मुख्यत निजी आवास पुननिर्माणको लागि सरकारले केही आर्थिक सहुलियत र केही प्राविधिक सहयोग चाहिँ गर्ने हो भनेर भन्यो। त्यसै भित्रकै यो 3 लाखको कुरा अनि इन्जिनियर खटाउने कुरा रह्यो। त्यसको अतिरिक्त खास गरी निर्माण सामग्रीहरूको चाहिँ समस्या देखियो। अब अहिलेकै कुरा गर्नुहुन्छ भनेदेखि झन्डै 4.5 लाखले चाहिँ घर बनाउँदै गर्दाखेरि निर्माण सामग्रीको भाव वृद्धि हुने अथवा चाहिँ काठको चाहिँ आपूर्तिमा समस्या हुने अथवा निर्माण कर्मीहरू नै प्राप्त नहुने किसिमको चाहिँ चाप अहिले साध्यै बढी नै चाहिँ छ। त्यसो हुनाले हामीले स्थानीय तहका जनप्रतिनिधिहरूसँग के सहमति गऱ्यौँ भनेर भन्दा, जसलाई हामीले बेला बेलामा ग्रिन रिच डिक्लारेसन पनि भन्ने गर्छौँ, 14 चाहिँ कामहरू 28 सहमति भएका मध्ये 14 कामहरू स्थानीय तहले गर्ने भन्यौँ। त्यस अन्तर्गत जस्तो नक्सा पासका कुराहरू, नक्सा पासमा चाहिँ भूकम्प पीडितहरूलाई चाहिँ नगरपालिकाले हिजोका दिनमा जति रकम लिने गरेको थियो त्यसमा चाहिँ सहुलियत दिने भन्ने भयो। त्यसपछि गएर चाहिँ यो घरको घडेरीहरूको मापदण्डका चाहिँ सवालमा, जहाँ चाहिँ बाटो विस्तार भएको कारणले घर बनाउन सकिएको छैन भन्ने कुरा आयो, त्यसमा हामी राष्ट्रिय राजमार्गहरू र प्रादेशिक सडकहरू बाहेकका अरू चाहिँ सडकहरूको मापदण्डको त्यो राइट अफ वे भन्छ, त्यसले कति कभर गर्छ भन्ने त्यो कुरा चाहिँ को निर्धारण गर्ने अधिकार स्थानीय तहमै भएको कारणले उहाँहरूले चाहिँ त्यसमा पनि सहजीकरण चाहिँ गरिदिनु पर्यो भनेर चाहिँ भन्यो। तेस्रो कुरा काठ आपूर्तिको कुरा चाहिँ भयो। काठ आपूर्तिमा सुरु सुरुको दिनहरूमा चाहिँ केही समस्या पनि सुनिएको चाहिँ थियो, अहिले हामीले त्यस किसिमको गुनासोहरू चाहिँ सुनेका छैनौँ। त्यसका लागि पनि टिम्बर कर्पोरेसनसँग हामीले चाहिँ छलफल गरेर, वन मन्त्रालयसँग पनि छलफल गरेर, सामुदायिक वनको चाहिँ काठहरूको उपयोग गर्ने अथवा चाहिँ टिम्बर कर्पोरेसनले चाहिँ उपलब्ध गराउने काठहरूमा पनि सहुलियतपूर्ण वितरणको चाहिँ हामीले त्यो व्यवस्थापनका लागि पनि काम गऱ्यौँ। चौथो कुरा गिटी बालुवा जस्तो चाहिँ जुन स्थानीय किसिमको निर्माण सामग्री चाहिँ छ, त्यो निर्माण सामग्रीको चाहिँ आपूर्तिमा चाहिँ पनि स्थानीय तहले सहजीकरण गरिदिनु पर्यो, किनकि जति बेला प्रदेश सरकार चाहिँ थिएन त्यति बेला स्थानीय तहको चाहिँ जुन निर्माण सामग्रीहरू चाहिँ छ त्यो चाहिँ उत्खनन गर्ने वितरण गर्ने काम भनेको तत्कालीन जिल्ला विकास समिति अथवा चाहिँ स्थानीय तहकै चाहिँ थियो। तसर्थ त्यसमा पनि उहाँहरूले चाहिँ सहजीकरण गर्न चाहिँ हामीले चाहिँ भन्यौँ। र त्यस बाहेकका कुराहरूमा अब यो एकदमै सीमान्तीकृत अथवा चाहिँ अपाङ्गता मात्रै भएका अथवा एकल महिला र वृद्ध र एकल महिला भएका जस्ता सीमान्तीकृत र जोखिममा रहेका चाहिँ परिवारहरू हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ नेपाल सरकारले जतिसुकै पैसा दिए पनि इन्जिनियर खटाए पनि उहाँहरूले आफै घर बनाउन सक्नुहुन्न भन्ने अवधारणालाई चाहिँ हामीले आत्मसात गरेर अहिले हामी त्यस किसिमको घर कति छ त त्यस्तो परिवारहरू जहाँ चाहिँ 16 वर्ष मुनिका बालबालिका मात्रै परिवारमा चाहिँ छन्, अर्थात् उनीहरूले त्यसभन्दा माथिका उमेरका अभिभावक गुमाए, अथवा कुनै परिवार चाहिँ त्यस्तो छ जहाँ 65 वर्षभन्दा चाहिँ माथिका वृद्ध वृद्धहरू मात्रै बसिराख्नु भएको चाहिँ छ, उहाँहरूको घरमा कोही सघाउने मान्छे चाहिँ छैन, अथवा अपाङ्गता मात्रै भएका चाहिँ परिवारहरू हुनुहुन्छ। त्यस किसिमको तुलनात्मक हिसाबले जोखिममा रहेका परिवारहरूको चाहिँ पहिचान गरेर उहाँहरूको चाहिँ घर नेपाल सरकारले गरिसकेर संस्था परिचालन गरेर अथवा आफ्नो अन्य कुनै संयन्त्र चाहिँ प्रयोग गरेर बनाइदिनुपर्छ भन्ने चाहिँ मान्यतामा आधारित रहेर हामीले त्यस किसिमको कार्यविधि पनि भर्खरै पारित गरेका छौँ र त्यस किसिमका जोखिममा रहेका परिवारहरू पहिचान गर्ने चाहिँ काम पनि गर्दै चाहिँ छौँ।
यहाँहरूले भन्नुभएको जस्तो सीमान्तकृत महिला, अभिभावक गुमाएका बालबालिकाहरू, एकल महिला, वृद्ध वृद्धहरू, उहाँहरूले चाहिँ म पनि त्यस्तो खालको मान्छे हो भनेर भन्दा कहाँ सम्पर्क राख्ने, त्यो सूचीमा आफ्नो दर्ता गर्नुपर्दा उहाँहरू आफै सम्पर्कका लागि जानुपर्ने हुन्छ कि वा अब तपाईँहरूले जिम्मा दिनुभएको स्थानीय तहले नै त्यस्ता व्यक्तिहरू खोज्ने काम गर्छ?
यसमा दुईटा कुरा छ। एउटा कुरा त के भनेर भन्दाखेरि प्राधिकरणले हिजोका दिनमा भन्नाले सुरुमा जति बेला हामीले भूकम्प प्रभावित परिवारको सर्वेक्षण गऱ्यौँ त्यति बेला लिएको चाहिँ तथ्याङ्क हामीसँग चाहिँ छ, त्यो तथ्याङ्कबाट चाहिँ हाम्रो डाटाबेसबाट चाहिँ केही कुराहरू निकाल्छौँ। निकालिसकेपछि सँगसँगै हामी फेरि स्थानीय तहमा चाहिँ हामीले यसभन्दा अगाडि नै फर्मेट पठाइसकेका छौँ। यो चाहिँ मापदण्डहरू चाहिँ भित्र पर्ने जोखिममा रहेका परिवारहरू चाहिँ पहिचान गरेर पठाइदिनु होला भनेर हामीले लेखिसकेका छौँ। अब हामी के गर्छौँ भनेर भन्दा स्थानीय तहबाट चाहिँ पनि आउने क्रम जारी छ, आधाभन्दा बढी स्थानीय तहबाट आइ नै सक्यो। अब स्थानीय तहबाट चाहिँ आएको चाहिँ तथ्याङ्कलाई हाम्रो यहाँ डेटाबेसमा भएको चाहिँ तथ्याङ्कसित चाहिँ भिडाउँछौँ र भिडाइसकेपछि जुन जुन चाहिँ वास्तविक देखिन्छ उहाँहरूलाई चाहिँ पहिचान गर्ने काम हुन्छ। यो चाहिँ काम सुरु नै भइसक्यो। तसर्थ त्यस किसिमका परिवारहरू जो हुनुहुन्छ उहाँहरूले आफ्नो स्थानीय गाउँपालिका अथवा नगरपालिकामा प्राधिकरणले यस्तो व्यवस्था गरेको चाहिँ छ अरे, फारम पनि पठाएको छ अरे, तसर्थ चाहिँ मेरो अवस्था चाहिँ यो हो भनेर उहाँहरूले चाहिँ त्यहाँ सम्पर्क राख्नुपर्ने हुन्छ।
यसमा अब सहुलियतकै कुरा गर्दा सरकारले अनुदानसँगै ऋण सहुलियत पनि दिने कुरा होइन, थोरै ब्याज दरमा वा ब्याज दर नलिकन पनि भन्ने कुराहरू पनि हामीले त्यति बेला सुन्यौँ।
प्रथममा त त्यो निर्देशिका जारी गरेको अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कले चाहिँ जारी गरेको निर्देशिका हो। राष्ट्र ब्याङ्कले ब्याङ्कहरूलाई चाहिँ त्यो सर्कुलर गरेर यसो बमोजिम गर्नु भनेर चाहिँ उसले पटक पटक लेखेको चाहिँ छ। दुईवटा ऋणमध्ये जुन निर्ब्याजी चाहिँ ऋण भनेर चाहिँ हामीले भनिरहेको थियौँ सामूहिक जमानीको, त्यो चाहिँ परिचालित हुन सकेन। हामीले यसमा धेरै पटक चाहिँ राष्ट्र ब्याङ्क र ब्याङ्कहरूसित बसेर छलफल चाहिँ चलायौँ, तर त्यो रकम चाहिँ भोलि बिहान त्यो ऋण चाहिँ उठ्ने भन्ने चाहिँ सवालमा सबैले चाहिँ प्रश्न उठाएको अवस्था देखियो। र त्यसको चाहिँ बिमा गर्नका लागि चाहिँ हामीले त्यसको गणना गर्दाखेरि पनि 1 खर्ब 20 अर्ब जति चाहिँ त्यो बिमाको चाहिँ आउने भन्ने चाहिँ देखियो। त्यसले गर्दाखेरि एकदमै हामीले चाहिँ स्पष्ट तरिकाले भन्नु पर्दाखेरि जुन 3 लाखको निर्ब्याजी ऋणको कुरा चाहिँ छ, त्यो घोषणा भए तापनि कार्यान्वयनमा आउने चाहिँ सम्भावना असाध्य न्यून छ। र दोस्रो कुरा जुन 2%को चाहिँ सहुलियतपूर्ण ब्याज दरमा लिने ऋणको कुरा चाहिँ हो, त्यो अस्ति हामीले चाहिँ राष्ट्र ब्याङ्कले दिएको जानकारी अनुसार 1 अर्ब 30 करोडको हाराहारीमा त्यस किसिमको चाहिँ ऋण परिचालित भएको छ, विभिन्न चाहिँ जिल्लाहरूमा परिचालित भएको छ। तर त्यसमा के देखिएको छ भने कतिपय ब्याङ्कहरूले त्यो 2%को चाहिँ ऋण परिचालन गर्नभन्दा आफ्नो चाहिँ नियमित प्रक्रियाको ऋण परिचालन गर्दाखेरि बढी फाइदा हुने देखेर पनि त्यस बारेमा चाहिँ हामीलाई चाहिँ त थाहै छैन, हामीलाई निर्देशनै आएको छैन भन्ने किसिमका गैर जिम्मेवारपूर्ण जवाबहरू चाहिँ दिएको चाहिँ गुनासो हामीले चाहिँ प्राप्त गरेका छौँ।
बाढी प्रभावितहरूले पनि पाउने सहुलियत वा सहयोग भूकम्पको जस्तै हो कि कस्तो हो?
उहाँहरूलाई पनि जसरी भूकम्प प्रभावितहरूलाई चाहिँ दिने किसिमको चाहिँ घर निर्माणका लागि दिने रकम र प्राविधिक सहयोग चाहिँ छ, त्यसै किसिमले नै चाहिँ उहाँहरूलाई पनि दिने भनेर चाहिँ निर्णय चाहिँ भएको हो र त्यसो भने एउटा इकाइ पनि गठन भएको चाहिँ छ। तर कार्यान्वयनको चाहिँ मोडालिटी ढाँचा जुन छ हामीले चाहिँ अपनायौँ भूकम्प प्रभावितहरूका लागि, त्योभन्दा अलि चाहिँ अझ चाहिँ छिटो हुने किसिमको चाहिँ ढाँचाबाट चाहिँ जाने भनेर त्यो सम्बन्धित आयोजनाले चाहिँ प्रस्ताव पनि गरेको छ। तर पाउने सहुलियत भनेको प्राविधिक र आर्थिक सहयोग चाहिँ उही नै हो।
धन्यवाद राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता भीष्म कुमार भूषाललाई। प्रभावितले पाउने सहुलियतमा पनि विशेषत ऋण सहुलियतका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्थ मन्त्रालयतिर देखायो। त्यसपछि मैले अर्थ मन्त्रालयमा सम्पर्क गरे।
अर्थ मन्त्रालयमा कसलाई भेट्नुभयो?
भेट्न त मैले नवनियुक्त अर्थमन्त्री युवराज खतिवडालाई नै भेट्न खोजेको थिएँ, तर त्यो सम्भव नभएपछि अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका सहसचिव उत्तर कुमार खत्रीबाट त्यसको जवाफ लिएको छु।
यो सहुलियत दरमा नपाउने भन्ने कुरै छैन, लगानी भइसकेको छ अर्ब भन्दा बढी नै होइन। सहुलियत दरको ऋण काठमाडौँ उपत्यकालाई 25 लाख र बाहिरको लागि 15 लाख भनेर ठुलै संख्यामा लगानी भइसकेको अवस्था छ। तपाईँले भन्नुभएको जुन निर्व्याजीको विषय चाहिँ अहिलेसम्म त्यो विषयमा चाहिँ हामी केही कानुनी मतलब जटिलताका कारणले त्यो चाहिँ हुन सकेको छैन।
जुन सहुलियत 2% ब्याज दर भन्नुभएको छ नि यहाँहरूले, त्यसरी चाहिँ नदिने तर नियमित चाहिँ फेरि ऋण दिइरहेछन् तर सहुलियत चाहिँ हामीलाई दिइरहेछन् भन्ने
नेपाल सरकारको नीति कानुन बमोजिम हुनुपर्ने कुराहरूलाई त हामीले दिएनन् गर्न भएन भन्ने विषय हुँदैन, त्यसको कार्यान्वयन हुन्छ। मैले यही नै भन्छु होइन, सरकारले बनाएको नीति कानुन त्यसको चाहिँ विधि प्रक्रियाहरूमा नहुने भन्ने विषय नै हुँदैन।
अब यदि जिल्लाका नागरिकले पाएनन् भने उनीहरूले गुनासो गर्न चाहिँ कहाँ जाने?
गुनासो गर्ने भनेको अहिलेलाई नेपाल राष्ट्र ब्याङ्कसँग उहाँहरूले समन्वय गर्नुपर्ने हुन्छ। त्यहाँबाट पनि भएन भने अब सुपर रेगुलेटरी बडीको रूपमा मन्त्रालयमा हामीलाई पनि जानकारी भएपछि हामीले सहयोग समन्वय र सजीवन गरिदिन्छौँ के हो विषय भनेर।
कार्यक्रम घर आँगनमा अब चाहिँ बुहारीका कुरा।
असामको पञ्चदेवल विनायक नगरपालिका बारालामा जो छाउपडी बस्नु हुँदैन भन्छन्, अरूलाई सिकाउँछन्, तिनै महिला छाउगोठमा जाँदा रहेछन्। बुहारी पत्रकारले खबर गरेपछि त्यो कुरा बाहिर आएको छ। बुहारी पत्रकार जानकी खत्री र रम्बा रावलले त्यो विषयमा रेडियोमा खबर गरेपछि रेडियो रामारोशन असामका साथी कमल रावलले असामको बाराला पुगेर एउटा छलफल गर्नुभएको छ। त्यही छलफलको छोटो अंश सुनौ है त आज बुहारीका कुरामा।
नमस्कार, मेरो नाम राधिका सञ्जेल, बारला बहुउद्देश्य महिला विकास समूहकी सचिव। यो बारलाको सन्दर्भमा भन्नुपर्दा महिला अझै पनि गोठमै बस्छन्, घरको एकन गोठ लगाएका छन् यताको मान्छेले। जसै राजनीति दल यहाँको सबै धामी झाँक्री भन्ने जस्तै, जस्तै सर्वसाधारणको सबैको घरमा एक घर एक गोठ छ। टोयलेट भन्दा पनि यहाँको मान्छेले गोठ लाउन विशेष मेहनत गर्नुभएको छ। बिहान चिया खाने पसलमा धामी झाँक्रिएको कुरा, त्यही छुइपटीका कुरा आउँछन्। त्यो बैठकमा जुनसुकै ठाउँमा गएन त्यही छुइपटीका कुरा। देवी देवता नजिक घरमा बस्दा एक्लाले बसे भने यो एक्लाले अर्को घरको मान्छेले हेर्ने दृष्टिकोण पनि फरक। उही घर नजाने, पानी नखाने, यहाँको त मही लिने चलन छ, मही नदिने उहीको घरमा। यस्तै खाले समस्या छन् यतातिर। एउटा म राधिका सञ्जालले मात्र बसेर परिवर्तन होला भन्ने लाग्दैन मलाई। धामी झाँक्रीले विद्यालयका सर हुनुहुन्छ, उहाँहरूले सबैले यहाँ छुइपटी पठाएको चिन्ता हुनुपर्छ भन्ने लाग्छ।
मालिका माविका प्र तपेन्द्र साई हुनुहुन्छ।
किशोरहरू छाउपडी भएको अवस्थामा हाम्रा शिक्षिका हुनुहुन्छ, उहाँलाई साँफे बगरमा गत वर्ष पनि प्याड बनाउने र प्याड वितरण गर्ने तालिम दिएको थियो। भर्खरै अस्ति पनि साँफेमा पुनः प्याड बनाउने र प्याड वितरण गर्ने र छात्राहरूलाई त्यसको प्रयोग गर्न सिकाउने खालको तालिम भएको छ। किशोरी मैत्री शौचालय नभएको अवस्थामा त्यो प्रयोग गर्ने कहाँ त भन्ने खालको समस्या पनि यहाँलाई राख्छु म।
किशोरी बहिनीहरूसँग जान चाहन्छु।
मेरो नाम मनकला साई। विद्यालयमा आउँदाखेरि हामीलाई मन्दिर छ, नजिकको मन्दिरमा जान मिल्दैन। विद्यालयमा टोयलेट छैन, हाम्रो भएको होला, हामीले त्यस्तो केही समस्या शिक्षकहरूसँग भनेको पनि छैन।
आजसम्म समस्या लिएर जानु भएको छैन त्यसो भए?
मेरो नाम सीता देवी साई, वडा नम्बर 5 बारला गाविस। अब छुइपडीको लागि यसो छ, टाउको दुखे पनि फलनाई छोरी तिमीले 6 दिनको छुइ मानिन। यहाँ टिकाबाट राम मेरो माइ थियो, म त छोरी पनि हो, मलाई कसैको मुलाकात पनि छैन। मेरो श्रीमान मरे हेर्नु पोहोर अहिले 2 वर्ष भयो। टिकाबाट डाँडामा दोकानलाई त्यो कहिले सद्गुरुको घरको रक्सी लिएर त्यहीको भुइँ मऱ्यो भन्ने कुरो भयो। यस डाँडामा चाहिँ यो पुरुष भाइ बहिनीको गल्ती हो, अहिले होइन भने किन लुकाउनु हुन्छ? लुकाउनु पाइनँ। एक दुईजना आफ्नो घरकोमा बसे देखेपछि हामी अनिवार्य बस्छौँ।
निगरानी समूहको सचिव उहाँले चाहिँ एक दुईजना घरमा बस्यो भने हामी घरमा बस्न तयार छु भन्नुभएको छ। तपाईँ बस्नुहुन्छ बोल्दै कि त्यसो भए?
म भोलिदेखि बस्न सक्छु भन्ने मलाई लाग्दैन। सबैले बस्नु पर्यो, यहाँको मुख्य गरेर त यहाँको राजनीति दल, यहाँको सबै बुद्धिजीवी सबैले। म एउटा बसेर यहाँ सम्भव छैन भन्ने लाग्छ। सुरक्षा त चाहियो नि त। एउटा म राधिकाको सुरक्षा भएर किशोरी बहिनीहरू हुनुहुन्छ, उहाँको पनि सुरक्षा हुनु पर्यो भन्ने लाग्छ मलाई।
कार्यक्रमका आगामी अङ्कमा हामी अर्को जिल्लाका बुहारी पत्रकारलाई भेट्नेछौँ र हाम्रा बुहारी पत्रकारले उठाएका विषयवस्तुलाई छलफलमा ल्याउनेछौँ। अब चाहिँ प्रश्न उत्तरको पालो।
नुवाकोट हल्तेकालिकाका अशोक थापाले हाम्रो फेसबुक पेजमा सोध्नु भएको छ, नेपाल सरकारले भूकम्प प्रभावितलाई सहुलियत ब्याज दरमा ऋण दिने भनेको थियो, यो कहिलेबाट सुरु हुन्छ? तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरण नुवाकोटका प्रमुख वेद प्रसाद गौडेल।
सहुलियत ऋण र सामयिक जमानीमा ऋण भन्ने थियो होइन, कार्यविधिमा ल्यायो तर कार्यक्रम कार्यान्वयन गरेन त्यसले। राष्ट्र ब्याङ्कले चाहिँ कार्यविधि बनाइदिएन, यसलाई चाहिँ सिधै एनआरएले नै इनिसिएसन लिने भनेदेखि हुन्छ, नत्र नहुने जस्तो किसिमको कुरो भयो भन्दा म कहाँ पनि त्यो गुनासो प्रशस्तै आउने गरिया छ।
हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660175757 फोन गरेर तपाईँ पनि आफ्ना प्रश्नहरू रेकर्ड गराउनुहोस्। हामी घर आँगनको अर्को श्रृङ्खलामा तपाईँको प्रश्नको जवाफ लिएर आउनेछौँ।
गएको साउनमा आएको बाढीबाट कति जिल्ला प्रभावित भएको थियो भन्ने हाम्रो अघिल्लो हप्ताको प्रश्नमा 35 भनेर सही उत्तर मिलाउने मध्येबाट सप्तरीका नरेश शाह विजयी हुनुभएको छ। नरेशजी तपाईँलाई बधाई छ। पुरस्कारका लागि तपाईँले हाम्रो कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ।
कार्यक्रममा अब आजका लागि प्रश्न। आजको कार्यक्रममा हामीले कुन जिल्लाका बुहारी पत्रकारले उठाएको विषयमा छलफल गर्यौं। प्रश्न फेरि एकपटक। आजको कार्यक्रममा हामीले कुन जिल्लाका बुहारी पत्रकारले उठाएको विषयमा छलफल गर्यौं।
यदि तपाईँलाई सही उत्तर थाहा छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर जीए टाइप गर्नुहोस्, एक स्पेस दिएर जवाफ लेखी 3779 पठाउन सक्नुहुनेछ।
हाम्रो फोन नम्बर 01-5260-661 र टोल फ्री नम्बर 1460-01-7575 फोन गरेर पनि तपाईँले सही उत्तर टिपाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना saachakhabar@gmail.com साथै हाम्रो फेसबुक पेज र ट्विटर ह्यान्डलमा पनि तपाईँले प्रश्नको सही उत्तर लेख्न सक्नुहुनेछ।
प्रश्नको सही उत्तर दिने श्रोता मध्येहरूबाट गोला प्रथा गरी एकजनालाई कार्यक्रम घर आँगनको तर्फबाट पुरस्कारको व्यवस्था गरिएको छ। हवस् त, कार्यक्रम उत्पादनमा सहयोग गर्ने कमन फिडब्याक प्रोजेक्टलाई धन्यवाद, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम घर आँगनबाट म किरण पौडेल
अनि म गीता चिमुरिया पनि बिदा भएँ। गर्न सके पूर्व तयारी, बोक्नु पर्दैन विपदको भारे।
नमस्कार।
यिनै विषयमा छलफल गर्दा गर्दै आजका लागि कार्यक्रम घर आँगनको समय सकिन लागेको छ। फेरि पनि नयाँ विषयवस्तुका साथ अर्को हप्ता उपस्थित हुने नै छौँ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया अवश्य पठाउनुहोला। पत्रचारका लागि हाम्रो ठेगाना हो कार्यक्रम घर आँगन, नारायणी एफएम 103.8 मेगाहर्ज, लिङ्क रोड, बिरगन्ज। हाम्रो इमेल ठेगाना रहेको छ nfm.program@gmail.com। तपाईँले हामीलाई प्रतिक्रिया पनि फोन मार्फत टिपाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको फोन नम्बर रहेको छ 0551-2288 र 0551-2588। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मी साथीहरूलाई धन्यवाद दिँदै म माधुरी महतो पनि बिदा चाहन्छु। नमस्कार।